अगला मसला है, तमाम अंबिया कराम और रसूलों ने सबसे पहले अपनी कौमों को अकीदे तौहीद की दावत दी। किसने? हज़रत नूह अलैहिस्सलाम ने। लक़द अरसलना नूहन इला कौमी ही फ़काल या कौमे बुदुल्लाह मा लकुम मिन इलाहिन गैरुह गैरुहु इन्नी अखाफ़ु अलैकुम अज़ाब यौमिन अज़ीम। सूरत अल आराफ़ की आयत नंबर 59 है। हमने नूह को उसकी कौम की तरफ भेजा, उन्होंने कहा, ए बरादराने कौम, अल्लाह की बंदगी करो, इसके सिवा तुम्हारा कोई इलाह नहीं, मैं तुम्हारे हक में एक हौलनाक दिन के अजाब से डरता हूँ। यही पैगाम हज़रत हूद का अपनी कौम के लिए था। सूरत आराफ की आयत 65 में आता है, व इला आदिन अखाहुम हूदा काल या कौम उबुदुल्लाह मा लकुम मिन इलाहिन गैरुह अफला तत्तकून। और कौम आद की तरफ हमने उनके भाई हूद को भेजा, उन्होंने कहा, ए बरादराने कौम, अल्लाह ताला की बंदगी करो, इसके सिवा तुम्हारा कोई इलाह नहीं, फिर क्या तुम गलत रविश से परहेज ना करोगे। हज़रत सालेह अलैहिस्सलाम का भी यही पैगाम था। सूरत आराफ की आयत 73 है, व इला समूद अखाखुम सालेहा काल या कौमे बुदुल्लाह मा लकुम मिन इलाहिन गैरुह قد جاءتكم بينة من ربكم هذه ناقة الله لكم آية آية فذروها تأكل في أرض الله ولا تمسوها بسوء فيأخذكم عذاب أليم। और कौम समूद की तरफ इनके भाई सालेह को भेजा, उन्होंने कहा, ऐ बरादराने कौम, अल्लाह ताला की बंदगी करो, इसके सिवा तुम्हारा कोई इलाह नहीं, तुम्हारे पास रब की तरफ से खुली दलील आ गई, ये अल्लाह ताला की ऊँटनी तुम्हारे लिए एक निशानी है, इसे छोड़ दो कि अल्लाह की ज़मीन में चल चरती फिरे, इसको बुरे इरादे से हाथ न लगाना, वरना एक दर्दनाक अजाब तुम्हें आ लेगा। एक ही पैगाम है, तौहीद तौहीद। और आप इस कंटिन्यूटी को फील कीजिए, हज़रत नूह अलैहिस्सलाम से लेके अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तक हर नबी ने लोगों को तौहीद की दावत दी। अल्लाह एक है, उसको मान जाओ, उसी का निज़ाम चलेगा। और ला इलाहा इल्लल्लाह में वो सारे मानी जहन में रखिए, राज़िक वो है, मालिक वो है, कारसाज़ वो है, जिससे उम्मीदें रखी जाएँ वो ज़ात वो है, दुआओं को सुनने वाला वो है। ऐसा नहीं लगता कि अल्लाह ताला सबसे काट के एक अपने दर का करता है? दुनिया में कोई इंसान अगर हमें ये कहे, किसी और को कहने की ज़रूरत नहीं, ये काम मैं कर लूँगी, आप कितना रिलैक्स फील करते हैं? आप कहते हैं, अच्छा वाकई, आर यू श्योर आप कर लेंगी? हाँ कर लूँगी, पूरी जिम्मेदारी से करेंगी? हाँ। हो सकता है पूरी कोशिश के बावजूद भी कहीं कमी रह जाए, लेकिन अल्लाह के लिए तो कोई मिसाल नहीं। जब वो कहता है कि लोगों, मैं तुम्हारे काम करने को तैयार हूँ, तो फिर हमें इधर और उधर देखने की क्या ज़रूरत है? तौहीद इंसान को फोकस कर देती है, और यही है वो चीज़ जो इंसान के कंधों से अपने गम दूर करके अल्लाह के ऊपर डाल के उसकी फैसलों पर राज़ी होना सिखाती है। कभी ज़िंदगी में आपको कोई गम सताए, कोई आपके दिल को धड़का लगा हुआ है, कोई मुस्तकबिल का खौफ है, जॉब ना चली जाए, बच्चों की शादियां कहाँ होंगी, घर का क्या बनेगा, एक लम्हे में ये कह के सिद्ध के दिल से कहें, ला इलाहा इल्लल्लाह, मेरा मामला मेरे रब के जिम्मे। यकीन करें, आप इतना हल्का महसूस करेंगे। जैसे मैंने इसको इस तरह फील करती हूँ, बस लोगों की तबीयत में बड़ी लापरवाही होती है ना, उनको चीज़ों की केयर नहीं होती। अब किसी भी फंक्शन में है, आपके पास बैग है, उसमें ज्वेलरी है, या उसमें मनी है, या कोई कीमती चीज़ है, अब उसको उठा उठा के फिर रहे हैं, बोझ लग रहा है, ना एंजॉय कर पा रहे हैं, और गम है कि पता नहीं कहीं रख के भूल दूंगी। इतने में आपको सामने अपनी माँ दिखती है, तो क्या करते हैं? अम्मा ये पकड़ो, वो माँ को पकड़ाया और आप रिलैक्स हो गए। ये चीज़ें छोड़ें, माए बेटियाँ तो अपने बच्चे भी माओ के सपोर्ट करके कहती हैं, आप बैठें इसको लेके, मैं जा रही हूँ घूमने। वो फीलिंग्स ज़रा सोचिए कि माँ को चीज़ दिखा दे के जो तबीयत में एक नशात आता है, तो माँ तो क्या बेचारी, हो सकता है माँ से गुम जाए, आपसे बच जाती, लेकिन अल्लाह की ज़ात जो इतना ख्याल रखने वाला, जो 70 माओं से ज़्यादा मोहब्बत करने वाला, और जिसके इख्तियार, जिसके रिसोर्सेज इतने ज़्यादा हैं, फिर उस पे मामले डालने वाले के दिल की क्या कैफियत होगी, اسی کو توکل کہتے ہیں، اسی کو رضیت باللہ ربن کہتے ہیں. توحید ہے وہ چیز جو ہماری ساری ٹینشنز کو ختم کرے گی، یہ وہی چیز ہے جو ہمارے غموں کو دور کرے گی. اسی لیے جو لوگ اللہ کے ساتھ اپنے تعلق کو جوڑتے ہیں وہ بوڑھے نہیں ہوتے، وہ زیادہ بیمار نہیں ہوتے، وہ دکھی دکھی نہیں رہتے، وہ خوف اور خدشے کا شکار نہیں ہوتے. دنیا والوں کے پاس کتنا بھی ہوتا ہے تو غم کیا آتا ہے، ہائے آج آ رہا ہے، کل نہ آیا تو کیا ہوگا، کچھ سنبھال لو، کچھ مستقبل کی فکر کر لو. نعمت مل بھی جائے تو غم کیا ہے، ہائے یہ چھن نہ جائے. جب آپ اللہ پہ معاملے ڈالتے ہیں، مل گیا خوشی کی بات ہے، نہیں ملا تو نہ صحیح، میرے رب کا فیصلہ ہے. تو یہ چیز انسان کے کندھوں کو ہلکا کرتی ہے. اسی طرح باقی انبیاء کرام کے بارے میں بھی یہی مضمون ملتا ہے. حضرت ابراہیم علیہ السلام اپنی قوم کو کیا کہتے ہیں، اس کا ذکر سورۃ العنکبوت کی آیت 16 اور 17 میں ہے. وَإِبْرَاهِيمَ اِذْ قَالَ لِقَوْمِهِ اعْبُدُوا اللَّهَ وَاتَّقُوهُ ذَلِكُمْ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ. اور ابراہیم علیہ السلام نے اپنی قوم سے کہا، اللہ کی بندگی کرو اور اسی سے ڈرو، یہ تمہارے لیے بہتر ہے اگر تم جانو. تم اللہ تعالیٰ کو چھوڑ کر جن کی عبادت کر رہے ہو وہ تو محض بت ہیں، اور تم ایک جھوٹ گھڑ رہے ہو. در حقیقت اللہ کے سوا جن کی تم پرستش کرتے ہو وہ تمہیں رزق دینے کا اختیار نہیں رکھتے، اس لیے اللہ سے رزق مانگو اور اسی کی بندگی کرو اور اسی کا شکر ادا کرو، اسی کی طرف تم بلائے جانے والے ہو. یہی پیغام حضرت یوسف کا تھا اپنی قوم کو. سورۃ یوسف آیت 40 میں آتا ہے، ما تعبدون من دونه الا اسماء سمیتموها، اللہ کو چھوڑ کر جن کی تم بندگی کر رہے ہو وہ اس کے سوا کچھ نہیں ہے کہ بس چند نام ہیں جو تم نے اور تمہارے آبا و اجداد نے رکھ لیے ہیں. اللہ تعالیٰ نے ان کے لیے کوئی سنت نازل نہیں کی، حکم تو صرف اللہ کے لیے ہے، اور اس کا حکم یہ ہے کہ خاص اس کی عبادت کے علاوہ کسی اور کی عبادت نہ کی جائے. یہی سیدھا دین ہے، لیکن اکثر لوگ اس کا علم نہیں رکھتے. حضرت عیسیٰ علیہ السلام، اس پیغام کو تو خاص طور پہ غور سے سننے کی ضرورت ہے، کیونکہ آج دنیا میں اکثریت ان کے فالورز کی ہے. ان کا پیغام کیا تھا؟ سورۃ زخرف کی آیت 64 میں آتا ہے، ان اللہ ہو ربی و ربکم فاعبدہ ھذا صراط مستقیم. حقیقت یہ ہے کہ اللہ تعالیٰ میرا بھی رب ہے اور تمہارا بھی رب، لہٰذا تم اسی کی عبادت کرو، یہی سیدھا راستہ ہے. کہاں ایک یہ نعرہ کہ عیسیٰ خدا، نعوذ باللہ، جیسس گاڈ، اور کہاں یہ دعویٰ کہ جیسس کہے کہ اللہ تو میرا رب ہے. ساری کرسچینٹی کی بنیادیں ہل جاتی ہیں حضرت ابراہیم کے اس جملے سے. اور اس سے بھی ہٹ کے اگر آپ دیکھیں تو ابراہیم حضرت عیسیٰ علیہ السلام کا پہلا کلام سورۃ مریم کے پہلے ہی دوسرے رکوع میں آتا ہے کہ جب پیدا ہوئے ماں کی بے گناہی ثابت کرنا چاہیے تو کیا کہا، انی عبداللہ، میں اللہ کا بندہ ہوں، آتانی الکتاب والحکمہ. تو اس سے پتہ چلتا ہے کہ حضرت عیسیٰ علیہ السلام بھی اللہ کو رب مانتے تھے. اور دوبارہ اب جب دنیا میں آئیں گے قیامت سے پہلے، حضرت عیسیٰ علیہ السلام کا نزول صحیح روایات سے تواتر کے ساتھ، یعنی کنٹینیوس چینز کے ساتھ ثابت ہے. اور جب وہ آئیں گے تو لوگوں کو دین محمدی کی تبلیغ کریں گے اور اپنے آپ کو اللہ کے نبی کا امتی قرار دیں گے. اور اس سے پتہ چلتا ہے کہ اس دور میں جو لوگ ان کے سامنے ہوں گے وہ سب گیو اپ کر کے، اپنے نظریات کو چھوڑ کے، اللہ کے نبی صلی اللہ علیہ وسلم کو رسول مانتے ہوئے ایک اللہ کو ماننے والے بن جائیں گے. اور وہ وقت ہوگا کہ دنیا میں صرف توحید ہوگی، ایک کلمہ ہوگا، سارے ادیان ختم ہو جائیں گے، صرف اسلام دین باقی رہے گا. اور اس وقت پھر دنیا میں وہ برکت اور وہ بہاریں ہوں گی جو توحید کے نتیجے میں ملتی ہیں. انشاءاللہ اگلے چیپٹرز میں ہم اس کو پڑھیں گے کہ توحید کے ثمرات کیا ہیں، پھل کیا ملتے ہیں توحید سے. اب عیسیٰ علیہ السلام کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم کا پیغام بھی قرآن پاک میں ہے. سورۃ سواد آیت نمبر 65 to 66، قل انما انا منذر وما من الہ الا اللہ الواحد القہار رب السماوات والارض وما بینہما العزیز الغفار. اے محمد کہہ دیجئے، میں تو بس خبردار کرنے والا ہوں کہ کوئی حقیقی معبود نہیں مگر اللہ تعالیٰ، جو یکتا ہے، سب پر غالب، آسمانوں اور زمین کا مالک اور ان ساری چیزوں کا مالک جو ان کے درمیان ہے، وہ زبردست بھی ہے اور بخشنے والا بھی ہے۔ اس کے علاوہ وہ پیغمبر جن کا تذکرہ الگ سے نہیں ہوتا، ان کا ذکر سورۃ الانبیاء کی آیت 25 یعنی 25 میں ہے، وَمَا أَرْسَلْنَا مِن قَبْلِكَ مِن رَّسُولٍ إِلَّا نُوحِي إِلَيْهِ أَنَّهُ لَا إِلَٰهَ إِلَّا أَنَا فَاعْبُدُونِ۔ ہم نے تم سے پہلے جو بھی رسول بھیجے ان کو یہی وحی کی کہ میرے سوا کوئی الہ نہیں، بس تم لوگ میری ہی بندگی کرو۔ تو اس سے کیا پتہ چلا کہ اللہ تعالیٰ نے جتنے بھی انبیاء کرام اور رسول بھیجے، سب کی دعوت توحید تھی، لا الہ الا اللہ۔ انبیاء کے بعد پھر کون ہے جن کو اللہ تعالیٰ اپنے دین کے کام کے لیے چنے؟ تو ان کی بھی زندگی میں یہی مشن ہونا چاہیے۔ بعض دفعہ دین کے نام پہ کام ہوتا ہے لیکن عقائد میں شرک آنے لگتا ہے، تو لہٰذا ہر وہ بندہ جو آج امتی ہے اور اللہ کے دین کا کام کر رہا ہے، اس کو گاہے بگاہے اپنے نظریات کو چیک کرنا چاہیے کہ کہیں میرے معاملات میں شرک تو نہیں۔ اور یہاں میں کہوں گی ان لوگوں کو جو عامت الناس میں شامل ہوتے ہیں، جو ہر عربی پڑھنے والے کو عالم سمجھنے لگتے ہیں، ہر داڑھی والے کو وہ مفتی سمجھنے لگتے ہیں، اور ان کا خیال ہوتا ہے کہ بس ہر دین کا کام کرنے والا، ہر عربی کی کتاب وہ مذہبی کتاب ہے، اور تحقیق نہیں کر پاتے۔ اور بعض دفعہ لوگ دین کے نام پہ کچھ جگہوں پہ داخل ہوتے ہیں اور اللہ نہ کرے کہ دین دے کے واپس آتے ہیں۔ ہم کوئی چیز کھانے کی بھی لیتے ہیں نا، تو جب تک ریسرچ نہیں کر لیتے کہ کیا اس میں کوئی زہریلی چیز تو نہیں، کوئی اس کے اندر ایسی الرجک والی چیز تو نہیں جو ہمیں الرجک کرے گی، تب تک نہیں کھاتے نا۔ دنیا کی چیزوں میں ہم کتنے کانشیس ہوتے ہیں اور بہت کیئر کرتے ہیں۔ تو یہاں یہ چیز ذہن میں رکھیے کہ کبھی بھی جب بھی دین کے نام پہ کہیں آئیں، ایون جہاں آپ آئے ہیں، اگر ابھی نہیں سوچا تھا تو آج میری بات سننے کے بعد سوچ لیں دوبارہ، ایک دفعہ ضرور دیکھ لیں کہ جو بات کہہ رہا ہے، جس کے پاس ہم اللہ کا دین لینے جا رہے ہیں، اس کے اپنے نظریات کیا ہیں۔ اس لیے کہ جس کے پاس خود وہ چیز نہیں، وہ دوسرے کو کیا دے گا؟ اور انسان کا دل بتاتا ہے کہ حق کیا ہے اور باطل کیا ہے۔ بعض دفعہ باطل بار بار سننے سے وہ باطل بھی ٹھیک لگنے لگتا ہے، لیکن عقیدے کی بڑی اہمیت ہے۔ کوئی کتاب خریدیں، ایک لمحے کے لیے ضرور دیکھ لیں۔ دین کے نام پہ مارکیٹ میں فکشن سے بھی خراب چیزیں بک رہی ہیں۔ چلیں، دنیا میں لوگ ناول ڈائجسٹ پڑھتے ہیں، ان کو پتہ ہے ہم وقت ضائع کر رہے ہیں، ہم ٹائم کلرز لے رہے ہیں، لیکن جب کوئی دین کے لیے کچھ خریدنے جاتا ہے تو وہ تو بیچارہ نیکی کے درجے سے لاتا ہے، لیکن اگر اس کے اندر بھی خلط ملط چیزیں ہوں تو پھر آپ سوچیے کہ کیا ہوگا۔ اس کے لیے آپ سوچ رہے ہوں گے کہ کرائیٹیرین کیا ہو، ہمیں کیسے پتہ چلے کیا یہ ٹھیک ہے کیا ٹھیک نہیں۔ تو ایک دفعہ اللہ کا علم دین سیکھ لیں، ایک دفعہ قرآن پاک کے سفر سے آپ گزر جاتے ہیں نا، تو اللہ تعالیٰ خود بخود آپ کو سکھاتا ہے۔ میں یہ آیات پڑھتے ہوئے سوچ رہی تھی کہ وہ لوگ جو شرک کرتے ہیں اور مسجدوں میں شرک ہوتا ہے یا دینی اداروں میں شرک ہوتا ہے، کیا وہ یہ آیتیں نہیں پڑھتے؟ آپ بھی سوچ رہے ہوں گے پڑھتے ہیں، پھر کیوں نہیں ان کو سمجھ آتی توحید؟ اس کا ذکر سورۃ الانفال میں آتا ہے کہ واللہ یحول بین المرء وقلبی، اللہ بندے کے اور اس کے دل کے بیچ میں حائل ہو جاتا ہے۔ آپ کی سوچ ٹیڑی ہوتی ہے نا، تو پھر اللہ آپ کو سیدھا کرنے ہی نہیں دیتا، یعنی آپ کے بیچ میں یہ پردہ لگا ہے نا، تو حائل ہو گئی ادھر کی چیزوں سے۔ اس طرح پھر اللہ ہدایت سے بندے کو روک لیتا ہے۔ اس لیے بڑے شعور سے دعا مانگنی چاہیے کہ اہدنا الصراط المستقیم، کہ اللہ مجھے سیدھا راستہ دکھا۔ اگلا مسئلہ ہے، کسی نبی نے اللہ کے سوا اپنی یا کسی دوسرے کی بندگی کی دعوت نہیں دی۔ اس کی دلیل سورۃ آل عمران کی آیت 79 ہے، ما کان لبشرن، کسی انسان کا یہ کام نہیں کہ اللہ تعالیٰ اسے کتاب، حکمت اور نبوت عطا فرمائے اور وہ لوگوں سے کہے کہ اللہ تعالیٰ کے بجائے تم میرے بندے بن جاؤ، وہ تو یہی کہے گا کہ سچے ربانی بنو، جیسا کہ اس کی کتاب کی تعلیم کا تقاضا ہے جسے تم پڑھتے اور پڑھاتے ہو۔ پھر اگلی بات کیا ہے کہ عقیدہ توحید انسان کی فطرت میں شامل ہے۔ بعض لوگ کہتے ہیں کہ فطرتاً انسان گمراہ تھا، پھر آہستہ آہستہ گمراہی سے نکل کے ہدایت پہ آیا، یہ اپوزٹ بات ہے۔ فطرتاً انسان توحید میں تھا، اس کی دلیل سورۃ روم کی آیت 30 ہے، فَأَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِیفًا لِلدِّينِ حَنِیفًا فِطْرَتَ اللَّهِ فَطَرَ النَّاسَ عَلَيْهَا، اے نبی، یکسو ہو کر اپنا رخ اس دین اسلام کی سمت میں جما دو اور قائم ہو جاؤ اس فطرت پر جس پر اللہ تعالیٰ نے انسانوں کو پیدا کیا. اللہ تعالیٰ کی بنائی ہوئی ساخت بدلی نہیں جا سکتی، یہی سیدھا دین ہے، لیکن اکثر لوگ نہیں جانتے. تو یہ چیز ہم پہلے بھی ذکر کر چکے کہ اللہ تعالیٰ نے ہمیں دنیا میں بھیجنے سے پہلے آدم علیہ السلام کو جب پیدا کیا تو ان کی پشت پہ ایک ہاتھ پھیرا، تو قیامت تک پیدا ہونے والے جو بچے تھے، یعنی جس میں ہم آپ سبھی تھے، تو وہ سب کی روحیں پیدا ہو گئیں، ریت کے ذروں کی طرح زمین میں پھیل گئیں. پھر سب سے اللہ تعالیٰ نے یہ عہد لیا تھا کہ الستو بربکم، کیا میں تمہارا رب نہیں ہوں؟ یعنی دنیا میں جاؤ گے تو کس کو رب مانو گے؟ تو ہم سب نے باواز بلند یہ بات کہی تھی کہ بلا کیوں نہیں کہ ہم تجھے مانیں گے. یہ بالکل ایسی چیز ہے کہ جیسے کمپیوٹر میں آپ کوئی چیز اس کے اندر انسٹال کر دیتے ہیں، پھر جب آپ نکالنا چاہتے ہیں تو وہ نکل آتی ہے نا. اللہ تعالیٰ نے ہمارے ڈیٹا کے اندر توحید کو ڈال دیا. ہر بچہ جب دنیا میں آتا ہے تو وہ مسلمان ہوتا ہے. حضرت عیسیٰ علیہ السلام نے پہلا کلام اگر یہ کیا تھا کہ انی عبداللہ، تو اگر آج بھی کسی بچے کو بولنے کی دعوت دی جائے تو وہ یہی بولے گا انی عبداللہ، چاہے وہ کسی مشرک یا بت پرست ماں کے گھر میں پیدا ہو. یہ ہے وہ فطرت جو انسان کی طبیعت میں تھی. اس کے بعد لوگ اس سے بدلتے ہیں اور پھر اس سے انحراف انسان کو دوسری طرف لے جاتا ہے. پھر اگلی بات، خالص عقیدہ توحید ہی دنیا و آخرت میں امن اور سلامتی کا ضامن ہے. سورۃ الانعام کی آیت 82 اس کی دلیل ہے. الذین آمنوا ولم یلبسوا ایمانہم بظلم اولئک لہم الامن وہم مہتدون. جو لوگ ایمان لائے اور اپنے ایمان کو ظلم کے ساتھ آلودہ نہیں کیا، انہی کے لیے امن ہے اور وہی راہ راست پر ہے. یعنی توحید سے انسان کو سکون ملتا ہے. دیکھیے، جب بندہ کسی ایک در کا ہو جاتا ہے نا تو وہ مطمئن ہو جاتا ہے. در در پھرنے والا کہاں چین پائے گا؟ آپ دیکھیے کہ ایک بندہ ادھر سے اٹھ رہا ہے، ادھر جا رہا ہے، ادھر سے اٹھ رہا ہے، ادھر جا رہا ہے، اس کو چین نہیں آئے گا نا. کوئی شخص جو پسند کرتا ہے چند چار دن میں ایک جگہ ہوں، پھر وہاں سے اٹھا کے مجھے سامان دوسری جگہ بھیج دیا جائے، پھر دوسری جگہ سے اٹھوں تو تیسری جگہ چلا جاؤں. ہم گھر کیوں بناتے ہیں؟ اپنے آپ کو مطمئن کرنا چاہتے ہیں. خواتین کیوں کہتی ہیں کہ اپنا گھر ہو؟ کیونکہ ہر 6 ماہ بعد اپنے نئے کرائے کے گھر میں جانا پسند نہیں آتا. یہ چھوٹی چھوٹی مثالیں ہیں نا. دنیا میں شادی سے پہلے ذہن میں کتنے ہی خیالات ہوتے ہیں لڑکیوں کے، لیکن جب شادی ہو جاتی ہے تو دل جم جاتا ہے کہ اسی گھر میں رہنا، یہی ہمارا مقدر ہے، اطمینان ہوتا ہے نا. اسی طرح جب بندہ ایک رب کا بن جاتا ہے نا تو اس کو سکون آ جاتا ہے. وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے، 1000 سجدوں سے دلاتا ہے آدمی کو نجات. جو ایک رب سے مانگتا ہے نا، اللہ اس کو دے بھی دیتا ہے، اور نہ بھی دے تو اس کو یہ یقین ہوتا ہے کہ نہیں مل رہا تو اس میں میری خیر ہے. لیکن جو در در ایک در سے اٹھا تو دوسرے، ایک قبر سے اٹھا تو دوسرے، ایک مزار سے اٹھا تو دوسرے میں، تو اس کو تو ہر وقت غم ہی یہ ہوگا نا کہ چلو یہاں سے نہیں ملا تو اب دوسرے گھر چلتا ہوں، چلو اس شہر میں نہیں ادھر جاتا ہوں. تو لہٰذا توحید بندے کو امن دیتی ہے، سلامتی دیتی ہے. عقیدہ توحید پر ایمان لانے والے ہمیشہ ہمیشہ جنت میں رہیں گے. اے اللہ تو ہمیں انہی لوگوں میں کرنا. اس بات کی دلیل کیا ہے؟ سورۃ نساء کی آیت 122. والذین آمنوا وعملوا الصالحات سندخلهم جنات تجری من تحتها الانہار خالدین فیها ابدا وعد اللہ حقا ومن اصدق من اللہ قیلا. وہ لوگ جو ایمان لے آئیں اور نیک عمل کریں تو انہیں ہم ایسے باغوں میں داخل کریں گے جن کے نیچے نہریں بہتی ہوں گی، وہ وہاں ہمیشہ ہمیشہ رہیں گے. یہ اللہ تعالیٰ کا سچا وعدہ ہے، اور اللہ تعالیٰ سے بڑھ کر کون اپنی بات میں سچا ہوگا. اگلی بات، عقیدہ توحید کے لیے ساری دنیا کے انسانوں کو قرآن مجید کی دعوت فکر، یعنی پوری دنیا کو یہ دعوت دی گئی. یہ دعوت صرف مسلمانوں کو نہیں بلکہ پوری انسانیت کو ہے. اس کی دلیل دو سے زیادہ آپ کے سامنے آیتیں رکھوں گی کہ جس سے یہ پتہ چلتا ہے کہ پوری دنیا کو ایک کال ہے لا الہ الا اللہ کی. بعض لوگ کہتے ہیں نا، ہر ایک کو اس کے دین پہ رہنے دو، جو جس پہ اس کو رہنے دو، بس کام اچھے کرو. یہ بھی ایک مغالطہ ہے کہ کسی کے الہ ہونے پہ، کسی کے عقیدے پہ بات نہ کرو اور اس کو کام اچھے کرنے دو. نہیں، انشاءاللہ ہم آیتوں کے نمبر نوٹ کریں گے. سورۃ الانعام کی آیت 46. قل ارأیتم ان اخذ اللہ سمعکم وابصارکم اے نبی ان سے کہو، کبھی تم نے یہ بھی سوچا ہے کہ اگر اللہ تمہاری بینائی اور تمہاری سماعت تم سے چھین لے اور تمہارے دلوں پر مہر لگا دے تو اللہ کے سوا اور کون سا الہ ہے جو یہ قوتیں تمہیں واپس دلا سکتا ہو؟ دیکھو کس طرح بار بار ہم اپنے دلائل ان کے سامنے پیش کرتے ہیں، پھر بھی یہ منہ موڑ لیتے ہیں۔ دوسری آیت سورۃ القصص کی آیت 71 اور 72 ہے۔ قل ارأيتم ان جعل الله عليكم الليل سرمدا، اے نبی ان سے کہو، اور آپ بھی سوچئے، کیونکہ یہ ساری آیتیں تھاٹ پروکنگ ہے، سوچنے کا انداز سکھایا جا رہا ہے ان آیتوں میں۔ اے نبی ان سے کہو، کبھی تم لوگوں نے غور کیا کہ اگر اللہ تعالیٰ قیامت تک تم پر ہمیشہ کے لیے رات تاری کر دے تو اللہ تعالیٰ کے سوا وہ کون سا الہ ہے جو تمہیں روشنی دلا دے؟ کیا تم سنتے نہیں ہو؟ اور میرا خیال ہے کہ یہ بات ناروے والوں کو تو بہت سمجھ آئے گی۔ جب آپ کی راتیں چھوٹی ہوتی ہیں یا لمبی ہوتی ہیں، میکسیمم لمبی رات کتنی ہوتی ہے اس شہر میں، اس ملک میں، کوئی بتائے گا؟ جی چھوٹی کتنی ہوتی ہے؟ کم سے کم 2 گھنٹے کی بھی ہوتی ہے کبھی، اور لمبی سے لمبی راتیں کب آتی ہیں؟ کوئی آپ نے ایکسپیرینس کی ہوں؟ دسمبر میں کتنی لمبی ہوتی ہے زیادہ سے زیادہ؟ دیکھیے میرے دو ہی کان ہیں، ہاتھ کھڑا کریں تو کوئی ایک بتا دے۔ جی جی آپ بتائیے۔ 3 o'clock رات ہو جاتی ہے اور صبح 8 کو رہتی ہے، ٹھیک ہے؟ کتنے گھنٹے ہوئے؟ جی آپ بتائیے۔ 18 hours کی رات ہوتی ہے۔ چلے اب آپ لوگ مجھے یہ بتائیں کہ جب راتیں چھوٹی ہوتی ہیں 2 سے 3 اباؤٹ، آج کل یہی ہے، کل تو پوری رات میں رات ہی دیکھتی رہی، اور ایون میں نے دیکھا کہ مغرب کے بعد بھی اجالا رہتا ہے، یعنی آپ 12 تقریباً 11 بجے کے وقت بھی باہر آسمان کو دیکھیں تو روشنی تھی، تھوڑی دھندلا دھندلا پن لگتا ہے، اور ادھر آپ عشاء پڑھ کے بیٹھتے ہیں۔ میرا آج کل کچھ اسکیڈول ایسا ہوا ہے کہ رات 2 بجے یہاں میری ایک آن لائن کلاس ہوتی ہے تو میں اس کے لیے بھی جاگتی ہوں، تو میں دیکھ رہی ہوتی ہوں اور مجھے ویسے ہی بہت اچھا لگتا ہے آبزرو کرنا نیچر کو، تو میں فیل کرتی ہوں کہ میری آنکھوں کے سامنے رات ختم ہو جاتی ہے، یعنی 1-2 گھنٹہ بیچ میں جو ہوتا ہے وہ بھی بس ایسے ہی لگتا ہے کہ نہیں ہے۔ اب آپ دیکھیے کہ جب رات چھوٹی ہے دل چاہتا ہے نا آرام کرنے کو، ہم میں سے کوئی ہے جو کھینچ کھانچ کے سورج کو دور کر دے اور رات ہماری آج کل لمبی ہو جائے؟ اور جب 18 hours کی رات ہوتی ہوگی تو مجھے پورا یقین ہے کہ آپ تھک جاتے ہوں گے لیٹ لیٹ کے، سو سو کے، کروٹیں پلٹ پلٹ کے، کہ کیسے ہو کیا ہو، عادت ہو جائے تو ایک اور بات ہے، لیکن کوئی سائنٹسٹ، کوئی دنیا کی بڑی سے بڑی ریسرچ گاہ یا جہاں سائنٹیفکلی آج کل یعنی ستاروں کو اور سورج چاند کو آبزرو کیا جاتا ہے، کوئی ایسا ہے جو 18 hours کی رات کو 8 hours میں کر دے؟ نہیں کر سکتا۔ یہی اللہ تعالیٰ فرماتے ہیں، کوئی ہے کہ جو رب تم پہ رات ہمیشہ کی کر دے؟ اور ایک رات آئے گی، حدیث میں آتا ہے کہ قیامت سے پہلے ایک رات 3 راتوں کے برابر ہوگی، تہجد گزار اٹھیں گے، نماز پڑھنے کے بعد فجر کا انتظار کریں گے لیکن فجر نہیں ہوگی، انتظار کر کر کے پھر سوچیں گے، پھر اٹھیں گے پھر رات ہوگی، پھر انتظار کریں گے، پھر ان کے دل میں خوف آئے گا، 3 راتوں تک ایسا ہی ہوتا رہے گا کہ اچانک باہر سے شور اٹھے گا اور لوگ کہیں گے سورج نکل آیا مگر وہ مشرق کی بجائے مغرب سے آیا۔ اللہ کی اس نشانی کو دیکھ کے لوگ توبہ کریں گے، معافی مانگیں گے، لیکن کہا اب توبہ قبول نہیں ہوگی کیونکہ توبہ کی قبولیت کا ٹائم ایکسپائر ہو گیا۔ تو لہٰذا اللہ تعالیٰ کہتے ہیں کبھی سوچو یہ رات دن کس کے اختیار میں ہے؟ اگر اللہ تعالیٰ تمہیں دیتا ہے نہ روشنی دے تو تم میں سے کوئی ہے جو روشنی لے کر آئے؟ کہا کیا تم نے سوچا؟ اور یہ آیتیں سوچنے کا انداز سکھاتی ہیں، آپ ان آیتوں پہ غور کیجئے گا۔ آپ کا کام کیا ہے اس کے اوپر کہ قرآن پاک ترجمے اللہ کھول لیں، اس آیت کو ترجمے کے ساتھ دیکھیں اور ہر آیت پہ کم از کم 3 سے 5 منٹ سوچئے، واقعی یہ کس کے ہاتھ میں ہے، یہ کون کر رہا ہے، کوئی ہے جو رات لے کے آئے، کوئی ہے جو دن لے کے آئے؟ کہا اللہ کے سوا وہ کون سا الہ ہے جو تمہیں رات دلا دے، رات لا دے تم پر اور تاکہ تم اس میں سکون حاصل کرو، کیا تم دیکھتے نہیں ہو؟ پھر ایک اور چیز، آنکھیں کھلوائی جا رہی ہیں ہماری، اور آپ دیکھیے یہ چیزیں دیکھنے کے لیے کوئی بہت دور نہیں جانا پڑتا، یہ نہیں ہے کہ توحید کو پانا بڑا مہنگا سودا ہے، کسی بہت بڑی آبزرویٹری میں جانا پڑتا ہے اور وہاں جا کے کوئی دیکھیں، یہ وہ چیزیں ہیں جو بیچارہ غریب دیہاتی بھی دیکھ سکتا ہے، कोई शहर में नहीं, वो किसी जंगल में बैठा है, वहां भी देख सकता है। अगली चीज जिस पे तदब्बुर करवाया जा रहा है उसका जिक्र सूरत वाकया की आयत 68 से 70 में है। अफ़राईतुमुल्मा अल्लसी तशरबून अअन्तुम अन्ज़लतुमूहु मिनल मुस्नि अम नहनुल मुन्ज़िलून। कभी तुमने आंखें खोल कर देखा, जो पानी तुम पीते हो इसे तुमने बादल से बरसाया है, ये इसके बरसाने वाले हम हैं, हम चाहें तो इसे सख्त खारी बना कर रख दें, फिर तुम शुक्रगुजार क्यों नहीं बनते। ये देखिए पानी कितनी दफा दिन में देखते हैं, कितनी दफा पीते हैं, आप इसको फील करें, ये है क्या चीज। जब आपके हलक में कांटे पड़ते हैं तो ये पानी जिसका वजूद नहीं, अगर ये ग्लास में ना हो, अभी हमें तो ये ग्लास दिख रहा है ना, अगर ये ग्लास ना हो तो ये पानी आंख से दिखेगा भी नहीं, ट्रांसपेरेंट, लेकिन आप पीते हैं तो क्या फीलिंग आती है, ऐसे नहीं लगता कि जैसे चैन आ गया। आपके सामने आपकी मनपसंद चीज रखी हो लेकिन आपका खलक छिल रहा हो तो आप कभी उसको नहीं खाएंगे, पहले पानी मांगेंगे। ये कहाँ से आया, बदलियों में से? अल्लाह ताला कहते तुमने बरसाया है या हम बरसाने वाले हैं? और बादलों को तो मैं जहाज में बैठ के देखती हूँ, मेरा बस नहीं चलता, मैं खिड़की तोड़ के बाहर चली जाऊँ। और मैं अक्सर अपने हस्बैंड से कहती हूँ वो जहाज कब बनेंगे जिसमें पूरी पूरी दीवार शीशे की होगी। मेरा दिल चाहता है कि ये छोटी सी विंडो जो बनाते हैं उससे पूरा दिखता ही नहीं है, हो सकता है आने वाले वक्त में शीशे के जहाज बन जाए और इंसान उड़ते हुए अपने आप को महसूस करे कि मैं बाहर बैठा हूँ। लेकिन गौर करना चाहिए, बारिश हो, ये कहाँ से आई? ये आज मैं बाहर आई जब तो मुझे इतना अच्छा लगा, पता नहीं जो लोग मेरे साथ थे वो परेशान ही थे, लेकिन मैंने विंडो खोल दी, मुझे चैन नहीं आता। मैं कहती हूँ शीशे से तो हम विंडो से वैसे ही देखते हैं, टीवी की स्क्रीन से आप देख लें, कंप्यूटर से देख लें, लेकिन आप फील करें, आपको जब तक वो फुहार नहीं महसूस होती, वो ठंडक महसूस नहीं होती, आप कैसे प्यार से कहेंगे कि सुभान अल्लाह ये कहाँ से बारिश आई। तो अब आप अपने लिए एक और काम लिखें, और आपके लिए ये बहुत ईजी है क्योंकि यहाँ बारिश बहुत होती है। अब जब बारिश होगी ना तो आपने उसमें भीगना है, भीगेंगे। आपको पता है कि बारिश के पानी में भी शिफा है और बारिश के अंदर भीगते हुए दुआएं भी कबूल होती हैं। ये दो आपको एक्स्ट्रा चीज़ें पता चली। कभी बहुत दुआ कोई मांगनी हो ना, बारिश में जाके भीगें। साहबियात जो थी ये बारिश का पानी जमा कर लेती थी और उसको दवा के तौर पर इस्तेमाल करती थी। अब इस वक्त हमारे पास वक्त इतना कम है तो हम इन चीज़ों को उस तरह नहीं ले पा रहे, लेकिन अगर आप वाकई इंजॉय करते हुए इन चीज़ों को पढ़ें और देखें तो आपके लिए बेशुमार एक्टिविटीज़ हैं। कम से कम ये सोच ही निकल आए कि हमने इन चीज़ों को देखना है। ये देखिए ये खारी होता पानी पी सकते थे, और दुनिया में ऐसी जगह है कि पानी खारी है। मैंने पिछले चंद महीने में एक ऐसी जगह हमने ट्रेवल किया कि वहाँ उसको कहते सॉल्ट सिटी है, और वहाँ लेक जो है कहते हैं उसके अंदर इतना नमक है कि बंदा उसमें डूबता ही नहीं है, किसी को आप डुबोएं तो ऊपर आ जाता है सतह पे, क्योंकि इसमें नमक बहुत सारा है। ये कहाँ से आता है? वहाँ जब जहाज़ लैंड होने वाला था तो करीब बिल्कुल वाइट जगह लग रही थी, यानी नमक ही नमक ऐसे लग रहा था कि पता नहीं वो पानी के अंदर से वहाँ से कहते हैं कि सारा नमक निकल के जाता है। ये कौन कर रहा है? अल्लाह अकबर। इस पर एक्टिविटी भी बहुत अच्छी बन सकती है, सोच का मुकाम, जैसे अंदर आप एक सोच की फीलिंग दें और उसके इर्द गिर्द चीज़ें लिखें, पानी, बारिश, अभी तक जो पड़ी रात, आना जाना। और अगली चीज़ क्या है, सूरत वाकया की एक और यानी सोच अल्लाह ताला हमें दे रहे हैं। अफराई तुम मा तुम नून अन तुम तखलुकू नहु अम नहनुल खालिकून। कभी तुमने गौर किया, ये नुतफा जो तुम डालते हो इसे बच्चा तुम बनाते हो, ये इसके बनाने वाले हम हैं, हमने तुम्हारे दरमियान मौत को तकसीम किया है और हम इससे आजिज़ नहीं हैं कि तुम्हारी शक्लें बदल दें और किसी ऐसी शक्ल में तुम्हें पैदा कर दें जिसको तुम नहीं जानते। अपनी पहली पैदाइश को तो तुम जानते ही हो, फिर क्यों सबक नहीं लेते? अल्लाह अकबर। हर एक जानता है कि वो किस चीज़ से बना है। अल्लाह ताला कहते हैं कभी गौर किया, किसी माँ या बाप की कोशिश से बच्चा पैदा होता है? कहाँ से बच्चे की तख्लीक होती है और मौत कहाँ आती है? कैसे बच्चा माँ के पेट में मुख्तलिफ शक्लें बदलता है और कैसे मरने के बाद इंसान मुख्तलिफ मरहले से गुजर के मैदान महशर में पहुँचेगा? ये सब खुद ही हो रहा है क्या? ये सब कुछ अचानक हो रहा है? नहीं, ये असल में तुम गलत सोचते हो, ये उस कायनात ने बनाया। देखिए खेल और तमाशा लोग समझते हैं कि भाई ये कायनत खुद ही बन गई, ये ऐसे ही चल रहा है। कैसे खुद ही चल रहा है? अल्लाह ताला कह रहे हैं ये क्या है, ऐसे ही अचानक हो रहा है? इत्तफाकात का मजमू है ये दुनिया? नहीं, ये वो ज़ात है जो सबको चला रही है और उसको कर रही है। फिर अगली चीज़ जिस पे हम तदब्बुर कर सकते हैं, सूरत वाकिया की आयत जी जी, ये जो आयत थी आयत नंबर 58 से 62 थी, ये आयत 62, 58 से 62। मैं ऐसे में उर्दू गलत बोल सकती हूँ इसलिए मैं अवॉइड करती हूँ, जो लफ्ज़ मुझे उर्दू में नहीं बोलना आता मैं उर्दू में बोलती नहीं हूँ, लेकिन अगर फिर भी किसी को उर्दू में समझना और ना समझ आए इंग्लिश तो हाथ खड़ा कर लें। अगली चीज़ जिस पे आप गौर करेंगे वो क्या है, सूरत वाकया की आयत 63 से, अब फिर अटक गई, 67 जी। सूरत वाकया क्या कहते हैं 67 को, 67 है, तो 63 से 67, 63 से 67। अफराई तुम मा तहरुसून अन तुम तजराउनहु अम नहनु ज़ारिउन। कभी तुमने सोचा ये बीज जो तुम बोते हो इनसे खेतियां तुम उगाते हो या इनके उगाने वाले हम हैं? हम चाहें तो इन खेतों को भुस बना कर रख दें और तुम तरह तरह की बातें बनाते रह जाओ कि हम पर तो उल्टी चट्टी पड़ गई बल्कि हमारे तो नसीब ही फूटे हुए हैं। यानी खेतियों पे गौर करवाया जा रहा है, ये फसलें जो उगती हैं उस पर गौर करो। और अगली चीज़ जिस पे तदब्बुर है वो तो बड़ी खूबसूरत चीज़ है, और वो क्या, सूरत नखल आयत 66 है। व इन्न लकुम फिल अनामी लइब्रा नुस्कीकुम मिम्मा फी बुतूनिही मिम बैनि फर्सिम व दमिल लबनन खालिसन सा लिश्शारिबीन। और तुम्हारे लिए मवेशियों में भी एक सबक मौजूद है, इनके पेट से गोबर और खून के दरमियान से हम एक चीज़ तुम्हें पिलाते हैं, यानी कि खालिस दूध जो पीने वालों के लिए नहायत खुशगवार है। पीते हैं दूध, और मुझे पिछले पिछले ट्रिप में बताया गया था कि यहाँ का दूध बहुत ख़ास है, और वाकई मेरा ख्याल है कभी दूध नहीं पिया लेकिन यहाँ आके दूध पीने में मज़ा आता है। या तो यहाँ की भैंसें खालिस हैं कोई, या तौहीद वाली भैंसें हैं, गाय का दूध होता है ये, लेकिन टेस्ट बहुत अच्छा टेस्ट होता है इसका, और बिल्कुल फील होता है कि आप बिल्कुल कोई नेचुरल चीज़ ले रहे हैं। आप सोचिए दूध का एक गिलास, सिर्फ एक गिलास दूध इंसान के लिए मुबल्लिग बन सकता है। कल क़यामत के दिन को ये कह देना कि अल्लाह मुझे कोई उस्ताद नहीं मिला, मुझे किसी ने दिखाया ही नहीं कि तू कौन है, कहाँ रहता है, मैं तो किसी दीन पे नहीं था, इस्लाम पे नहीं था, मेरी तो किताबें भी मेरे पास मेरी ज़ुबान में नहीं थी, तो अल्लाह ताला पूछ सकते हैं कि क्या कभी दूध पिया था? हाँ अल्लाह रोज़ ही पीते थे, कहाँ से आता था? काली भैंस, तीन किस्म की नालियाँ उस भैंस के अंदर, खून की, सुर्ख रंग का खून, पेशाब की जिसमें गंदगी बदबू होगी, और दूध सफ़ेद। कौन सी जात है जो गंदगी के अंदर से और सुर्ख खून के अंदर से सफ़ेद दूध निकाले? साइगल शारबीन, गला नरम होने लगता है दूध को पी के। कभी सोचा, कभी आपने सुना आज तक कि दूध धोया और सुर्ख रंग का निकला? क्योंकि अंदर से पाइप जो थी वो रप्चर हो गई, फट गई और उसमें शामिल हो गई। या कभी किसी को दूध में से पेशाब की बू आए? हम तो बनी हुई चीज़ कहीं रख दें तो पास के बाहर दूसरी चीज़ हो तो उसकी स्मेल शामिल होने लगती है, कहाँ दूध निकलता है। और भैंस कितनी काली भद्दी, और आप देखिए जब नेचर से रिश्ते टूटते हैं ना तो हमें ये भी नहीं पता होता कि दूध निकलता है कहाँ से। मैंने एक अपनी क्लास एक में ये क्लास यही आयतें पढ़ा रही थी, टीनेजर बच्चियां थी, तो मैंने उनको तदब्बुर कराना चाहा, तो मैंने उनसे पूछा, मैंने कहा चाहते हैं दूध कहाँ से आता है, तो कहने लगी फिएस्टा से। तो मैं समझ गई क्या, अब मैं इनसे आगे क्या कहूँ। देखिए जब इंसान नेचर में रहता है ना, फितरत में, तो आप फील करते हैं कि आप अल्लाह की कुदरतों को देख के मशहूर रहते हैं, सुभान अल्लाह, सूरज किसने बनाया, चांद किसने बनाया, दूध किसने बनाया। और जब मस्नूई दुनिया में रहते हैं ना तो वहाँ क्या है, दूसरों के देखते हैं, हाय छत कितनी प्यारी है, ये फानूस कहाँ से आया। इसलिए फितरत के साथ ताल्लुक होना चाहिए। अल्लाह अकबर। फिर आखिरी चीज़ जो इस बाब में जिस पे तदब्बुर करवाया गया वो सूरत वाकया की आयत 83 से 87 है। फलौला इज़ा बलगतिल खुलकुम अअन्तुम ही न इज़िन तंजुरून व नहनु अक़रबु इलैहि मिनकुम वलाकिन ला तुबसिरून। जब मरने वाले की जान हलक तक पहुंच चुकी होती है और तुम आँखों से देख रहे होते हो कि वो मर रहा है, हम उस वक्त इसके बहुत करीब होते हैं لیکن تم دیکھ نہیں پاتے۔ اب اگر تم کسی کے محکوم نہیں ہو اور اپنے خیال میں سچے ہو، تو اس وقت اس کی نکلتی ہوئی جان کو واپس کیوں نہیں لاتے؟ کبھی کسی کو مرتے دیکھا ہو؟ کتنے ہی پیارے پیار کرنے والے وہاں موجود ہوں، رونے والے، دکھی ہونے والے، ڈاکٹرز، حکیم، سارے موجود ہوں، لیکن کوئی روح کو واپس نہیں لا سکتا۔ سوچنے کی بات یہ ہے کہ جب کوئی روح کو واپس نہیں لا سکتا، بچے کے اندر جان ڈال نہیں سکتا، تو جو زندگی کے باقی دن ہیں پھر وہ کس کے اختیار میں؟ تو ان ساری آیتوں پہ غور کر کے تدبر کرنا ہے۔ انشاءاللہ یہاں ہم رکیں گے، اگلے حصے میں انشاءاللہ تعالی مزید تفصیلات جو ہیں وہ نیکسٹ کلاس میں دیکھیں گے۔ اللہ تعالی ہمارے حال پہ رحم فرمائے۔ سبحان ربی کا رب العزت یما یصفون، والسلام علی المرسلین، والحمد للہ رب العالمین۔